यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख 19 गते शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र भन्सार विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित। विभिन्न 11 जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने 21 जना पक्राउ र चीनको उत्तर पूर्वी लिया ओयाङ शहरस्थित एक खाजा घरमा आगलागी हुँदा 22 जनाको मृत्यु।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न *14*#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख 19 गते शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यस सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे सभा समक्ष जानकारी दिनुभएको हो। सभामुख घिमिरेले शुक्रबार अपरान्ह पौने 3 बजेभित्र निर्धारित पोशाकमा सदनमा उपस्थित भइसक्न सांसदहरूलाई आग्रह गर्नुभयो। नेपालको संविधानको धारा 95 राष्ट्रपतिले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने व्यवस्था छ। प्रतिनिधि सभाको आजको बैठकले भन्सार विधेयक 2081 र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2081 पारित गरेको छ। बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको भन्सार विधेयक 2081 सभाको बहुमतले पारित गरेको हो। यसै गरी कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2081 सभाले पारित गरेको छ। विधेयकमाथिको छलफलमा उठेको विषयमा जवाफ दिँदै कानून मन्त्री चौरसियाले प्रचलित नेपाल ऐन कार्यान्वयनमा देखिएको कठिनाई तथा समस्यालाई सम्बोधन गर्न कतिपय ऐनमा रहेका प्राविधिक तथा अनुत्रुटिलाई हटाई समय सापेक्ष बनाउन ऐन आएको बताउनुभयो। उहाँले कानूनमा रहेका अस्पष्ट विषयहरूलाई स्पष्ट गरी विकास निर्माणका कामहरू सहज रूपमा अगाडि बढ़ाउन 79 ऐन संशोधन र 2 ऐन खारेज गर्न केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ल्याएको स्पष्ट पार्नुभयो। यसअघि बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधि सभामा दर्ता भएको अत्यन्त जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न माग गर्नुभएको थियो। प्रमुख सचेतक पाण्डेले आफूहरूले शिक्षक र चिकित्सक आन्दोलनबारे संसद सचिवालयमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा राख्न माग गर्नुभयो। प्रमुख सचेतक पाण्डेले आन्दोलनरत शिक्षकसँगै पेशागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधनका विषयमा सरकारको जवाफ माग गरेको बताउनुभयो। बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले शिक्षक र चिकित्सकहरूको समस्या समाधान गर्न सरकार निरन्तर लागिरहेको बताउनुभयो। यसै बैठकमा सांसदहरूले आन्दोलनरत शिक्षकहरूको जायज माग सम्बोधन गर्न र विद्यालय सञ्चालनको वातावरण बनाउन नारायणगढ़ बुटवल सड़क खण्ड समयमै निर्माण गर्न लगायतका माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक वैशाख 19 गते साँझ 5 बजे बस्नेछ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले कंग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको बताउनु भएको छ। कंग्रेस पार्टीको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा सभापति देउवाले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील सशक्त र प्रभावकारी बनाएको बताउनुभयो। सभापति देउवाले नेपालको अर्थतन्त्रले भ्याएसम्म दिएको सुझाव कार्यान्वयन गर्न लाग्ने प्रतिबद्धता जनाउनुभयो। उपसभापति धनराज गुरूङले नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा आएको प्रतिवेदन महत्वपूर्ण भएको बताउनुभयो। पार्टीका महामन्त्री गगन कुमार थापाले कंग्रेस पार्टीलाई विपन्न र गरीबको पार्टी होइन भन्ने आरोपलाई फरक दृष्टिकोणले हेर्नुपर्ने धारणा राख्नुभयो। महामन्त्री थापाले संघ प्रदेश र स्थानीय तहका लागि छुट्टा छुट्टै बजेट तथा कार्यक्रम बनाउन आग्रह गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताउनु भएको छ। जनतासँग माओवादी कार्यक्रम अन्तर्गत तराई मधेस जागरण हुलाकी मार्ग अभियानका क्रममा कैलालीको टीकापुर नगरपालिका वडा नम्बर 9 झुङ्गामा आज आयोजित सभामा उहाँले जनताको ठूलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको बताउँदै त्यसको विकल्पमा अर्को व्यवस्था हुनै सक्दैन भन्नुभयो। आन्तरिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच आउने गतिविधि हुन नदिन सबै राजनीतिक दल र सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुहुँदै अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयन तथा आवश्यकता अनुसार संशोधन पनि गर्नुपर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले देश विकासको जनचाहना पूरा गर्न सरकार इमानदारीपूर्वक लाग्नुपर्ने र आन्दोलनरत पक्षका जायज माग पूरा गर्न सरकारलाई आग्रह गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलालीको भजनीका अनाथ तथा शहीद परिवारका दुई बाल बालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ। भजनी नगरपालिका 5 स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक कार्यक्रममा उहाँले अल्पसंख्यक राजी समुदायका कक्षा 3 अध्ययनरत निन्दु राजी र शहीद परिवारकी कक्षा 10 अध्ययनरत अनिसा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ। रक्षा मन्त्री मानवीर राईले सरकारले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत भौतिक पूर्वाधार विकासको कामलाई तीव्रताका साथ अगाडि बढ़ाइरहेको बताउनु भएको छ। राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्यांकन समितिको आजको बैठकमा सांसदहरूले राख्नु भएको जिज्ञासाको जवाफ दिँदै उहाँले राष्ट्रिय गौरवका आयोजनालाई पुनः विचार गर्दै काममा तीव्रता दिइएको बताउनुभयो। संघसभाको किमाथाङ्काको बाटो ब्रेक थ्रू भइसकेको जनाउँदै चीन सरकारको सहयोगमा बाटो कालो पत्र गर्ने काम भइरहेको मन्त्री राईले जानकारी गराउनुभयो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न 11 जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने 21 पक्राउ गरेको छ। आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण मार्फत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी विभिन्न नाममा अवैध कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले 17,86,39,107 रूपियाँ बराबरको अवैध कारोबार गरेको अनुसन्धानका क्रममा खुलेको ब्यूरोका प्रवक्ता सुधीर राज शाहीले जानकारी दिनुभयो। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि युरोपेली संघ ईयूका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालय लैनचोरमा आज भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध आयामबारे संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा उपराष्ट्रपति यादवले स्वास्थ्य शिक्षा खानेपानी सरसफाई लगायत ग्रामीण विकासका क्षेत्रमा युरोपेली संघ समर्थित कार्यक्रमको उपयोगिताको उच्च प्रशंसा गर्दै कर्णाली प्रदेशमा ईयूको सहयोग अन्तर्गतका आयोजनाले दुर्गम क्षेत्रका जनतालाई फाइदा पुर्याएको बताउनुभयो। भेटमा राजदूत लोरेन्जोले दुधकोशी हाइड्रो पावरमा ईयू लगानी गर्न इच्छुक रहेको जनाउँदै नेपालको कर्णाली र मधेस प्रदेशमा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गरेको र मधेस प्रदेशको शिक्षा क्षेत्रमा सहयोग गर्ने बताउनुभयो। पछिल्लो समय बाँकेका किसानहरूले मकै खेतीबाट मनज्ञ आमदानी गर्दै आएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाँकेको हेर्मिनियालाई मकै पकेट क्षेत्र घोषणा गरेसँगै त्यहाँका किसान मकै खेतीतर्फ थप आकर्षित भएका छन्। बाँकेबाट संवाददाता आलम खानको रिपोर्ट।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर 6 हिर्मिनियाका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। वर्षौंदेखि तरकारी खेती गर्दै आएका उनीहरूले पछिल्लो समय मकै खेती गर्न थालेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिर्मिनियालाई मकै पकेट क्षेत्र बनाएसँगै यहाँका किसानले मकै खेतीमा जोड़ दिएको डुडुवा गाउँपालिका वडा नम्बर 6 भनघटनाका जयपाल मौर्याले बताउनुभयो।
सबै किसानहरूले मकै रोप्नु भएको छ। यहाँ लगभग केही नभए पनि 250 हेक्टरमा जति मकै रोपेका छन् किसान। किसानहरूले यो हिर्मिनिया भरि 20 साल भयो लगभग हाम्रो यो मकै खेती गर्दै आइरहेको थियो। शुरूआतमा हामी त्यही मात्रै 2-3 कट्ठामा लगाएर आज 90 कट्ठामा मैले यो पालि रोपेका छन् मकै।
हिर्मिनियाका किसानले मकै खेतीबाट मनग्य आमदनी गरिरहेका छन्। मकैलाई नगदे बालीका रूपमा लिएका यहाँका किसानले मकै खेती गर्न आधुनिक कृषि प्रविधिको प्रयोग समेत गर्दै आएका छन्। मौर्यले भने 1 कट्ठा जमिनमा 4 क्विन्टल मकै उत्पादन गरिरहेका छौ।
मकै रोप्दाखेरि मकैको उत्पादन 1 कट्ठामा राम्रो भइदियो भने 4 क्विन्टलसम्म भइरहेको अवस्था अहिले छ। खेतमा हामी बोरिङ छ, जुन अवस्थामा पानी आउनु पर्ने हो त्यति पानी आइरहेको छैन, गाह्रो छ। र यहाँ सिक्टा सिंचाई योजना भनेको नाम सुनिरहेछौ, जग्गा त्यसको लागि छुट्याएका छ तर अझै पुगेका छैन। त्यो हाम्रो बाटो एउटा आइदियो भने हामीहरूलाई अरू सहज हुन्थ्यो।
मकै र तरकारीले हिर्मिनियाले आफ्नो परिचय मात्र बनाएको छैन। यहाँका किसानले मनग्य आमदनी समेत गर्दै आएका छन्। थोरै जमिनबाट धेरै आमदनी गरेकै कारण हिर्मिनियाका युवा विदेश जाँदैनन्। अधिकांश युवा आफ्नै खेतबारीमा काम गरेर जीविका चलाइरहेको पाइन्छ। हिर्मिनियामा राज्यले सिंचाईको व्यवस्था गर्न सके त्यस क्षेत्रको मुहार फेरिने थियो। आलम खान, रेडियो नेपाल, बाँके।
बाँकेको नेपालगंज स्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीका कारण 2 दिनसम्म बन्द भएको अस्पतालको बहिरंग ओपीडी सेवा आजदेखि सञ्चालनमा आएको छ। ओपीडी सेवा सञ्चालनसँगै बिरामीको भेट बढ़ेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर निराजन सुवेदीले जानकारी दिनुभयो। अस्पतालमा गत शनिबार भएको आगलागीका कारण करिब 4 करोड़ रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। मुस्ताङमा वर्षाले फूल नलागेको स्याउको बोटमा असर पुर्याएपछि यस वर्ष स्याउ उत्पादन घट्ने अनुमान गरिएको छ। जिल्लामा स्थानीय जातका स्याउका बोटमा यस वर्ष निकै कम फूल फुलेको र वर्षाले फुल्दै गरेका स्याउका बोटमा असर पुर्याएकाले यस वर्ष स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो। जिल्लामा गत वर्ष स्याउ उत्पादन राम्रो भएको केन्द्र प्रमुख आत्रेयले बताउनुभयो। गत वर्ष 7,330 मेट्रिक टन स्याउ उत्पादन भएको थियो। मनाङमा यार्सा गुम्बा संकलन थालिएको छ। मनाङसँगै लमजुङ, गोर्खा, धादिङ लगायतका जिल्लाबाट सर्वसाधारण यार्सा गुम्बा संकलन गर्न त्यहाँ पुगेका छन्। संरक्षण क्षेत्र व्यवस्थापन नियमावली 2053, संरक्षण व्यवस्थापन निर्देशिका 2056, हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज आरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा यार्सा गुम्बा व्यवस्थापन संकलन तथा ओसार पोसार निर्देशिका 2080 र अन्य प्रचलित कानून बमोजिम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयबाट यार्सा गुम्बा तथा अन्य जड़ीबुटी संकलन गर्न अनुमति लिन थालेका छन्। अनुमति प्राप्त भएपछि मात्र संरक्षण व्यवस्थापन समितिले संकलनकर्तालाई आफ्नो क्षेत्रभित्र संकलन पूर्जी दिने गरिएको छ। नारायणगढ़ बुटवल सड़क अन्तर्गतको दाउन्ने क्षेत्रमा सड़क विस्तारका लागि थप आगामी वैशाख 31 गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ। यसअघि यही वैशाख 15 गतेसम्म राति 11 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सड़क विस्तारको काम गरिएकोमा त्यसलाई वैशाख 31 गतेसम्म निरन्तरता दिइने भएको नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रमुख जिल्लाधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो। नारायणगढ़ बुटवल सड़कको 114 किलोमिटर अन्तर्गत गैंडाकोटबाट दाउन्नेसम्मको 65 किलोमिटर मध्ये बजार क्षेत्रमा सर्भिस लेन सहित छ र जोखिम बढ़िरहेको क्षेत्र मानिने दाउन्नेको 14 किलोमिटर खण्डमा 3 लेनको सड़क विस्तारको काम भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनको उत्तर पूर्वी राज्य स्थित लिया ओयाङ शहरमा रहेको एक रेस्टुरेन्टमा आग लागि हुँदा 22 जनाको मृत्यु भएको छ। लिया ओयाङ शहर राजधानी बेजिङबाट करिब 580 किलोमिटर उत्तर पूर्वमा रहेको छ। घटनापछि राष्ट्रपति शी जिनपिङले आगलागीले उल्लेखनीय जनधनको क्षति निम्त्याएको र यसबाट सिकिएका पाठहरू अत्यन्त गम्भीर भएको बताउनु भएको सीसीटीभीले जनाएको छ। उहाँले घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टिको व्यवस्था गर्न, आगलागीको कारण छिटो भन्दा छिटो पत्ता लगाई कानून अनुसार जवाफदेहिता खोज्न आह्वान गर्नुभएको छ। चीनमा फितलो भवन संहिता र कार्यस्थल सुरक्षाप्रति लापरवाहीका कारण आगलागीका घटना भइरहन्छन्। यसै महिना उत्तरी चीनको हेवेई प्रान्तमा रहेको एक वृद्धाश्रममा भएको आगलागीमा 20 जनाको मृत्यु भएको थियो। क्यानाडाको नयाँ प्रधानमन्त्रीमा मार्क कार्नी विजयी हुनुभएको छ। पहिले कहिले निर्वासित पदमा नरहनु भएका र गत महिना मात्र जस्टिन ट्रुडोलाई प्रधानमन्त्रीका रूपमा प्रतिस्थापन गर्नुभएका कार्नीले पहिले क्यानाडा र बेलायतमा केन्द्रीय बैंकको गवर्नरका रूपमा सेवा गर्नुभएको थियो। सार्वजनिक प्रसारणकर्ता सीबीसी र अन्य आउटलेटहरूले लिबरलहरूले क्यानाडाको अर्को सरकार बनाउने अनुमान गरेका छन्, तर उनीहरूले संसदमा बहुमत प्राप्त गर्नेछन् वा छैनन् भन्ने अझै स्पष्ट भएको छैन। 60 वर्षीय पूर्व गवर्नर कार्नीले आफ्नो अभियानमा अमेरिकामाथिको निर्भरता कम गर्ने योजना अघि सार्नु भएको थियो। ट्रुडोले राजीनामा दिनुअघि ट्रम्पले उहाँको उपहास गर्नुभएको थियो र प्रधानमन्त्रीलाई गवर्नर भन्दै क्यानाडालाई 51 अमेरिकी राज्य बन्न आग्रह गर्नुभएको थियो। कार्नीले सन् 2008-09 आर्थिक संकटमा बैंक अफ क्यानाडाको नेतृत्व गर्नुभएको थियो र सन् 2016 ब्रेक्जिट मतदानमा आएको उथलपुथलमा बैंक अफ इंग्ल्याण्डको नेतृत्व गर्नुभएको थियो। प्रधानमन्त्री मार्क कार्नीको विजयपछि क्यानाडासँग सम्बन्ध सुधारका लागि आफूहरू तयार रहेको चीनले जनाएको छ। चीन आपसी सम्मान, समानता र आपसी लाभका आधारमा चीन क्यानाडा सम्बन्ध विकास गर्न इच्छुक छ। विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भन्नुभयो, बेजिङ र ओटावा बीचको सम्बन्ध हालका वर्षहरूमा तनावपूर्ण रहेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भन्सार व्यवस्थापनको गुणस्तर सुधार ल्याउने र भन्सार प्रशासनमा सुशासन र पारदर्शिता प्रवर्धन गर्न सरकारले भन्सार सम्बन्धी विधेयक ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाउनु भएका जिज्ञासाहरूको जवाब दिँदै अर्थमन्त्री पौडेलले भन्सार बिन्दुहरूमा व्यतिथि नहोस्, व्यवसायीहरू अनावश्यक रूपमा पीड़ित हुन नपरोस् भन्ने लगायतका उद्देश्य राखेर सरकारले विधेयक ल्याएको बताउनुभयो। उक्त विधेयक प्रतिनिधि सभाको मंगलबारको बैठकले पारित गरेको छ। एनएमबी ब्याङ्कले हरित बन्ड जारी गर्न अन्तर्राष्ट्रिय निकायहरू आईएफसी, बीआईआई र मेटलाइफसँग समझदारी गरेको छ। नेपालमै पहिलो पटक 6 करोड़ अमेरिकी डलर बराबरको नेपाली रूपियाँ अंकित हरित बन्ड जारी गर्न लागि हो। तीन निकाय बीचको सहकार्यले जलवायु परियोजनाहरूमा संलग्न उद्यमहरूमा लगानी विस्तार गरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सृजना हुने लक्ष्य राखिएको एनएमबी ब्याङ्कले जनाएको छ। बन्ड जारी गरी प्राप्त हुने रकम सौर्य ऊर्जा लगायतका नवीकरण ऊर्जा, विद्युतीय सवारी, हरित भवन तथा बायोमास जस्ता परियोजनाहरूमा लगानी विस्तार गरिनेछ। समझदारी मार्फत नवीकरणीय ऊर्जा लगायतका क्षेत्रहरूमा एक परिवर्तनकारी फड्को मारिने विश्वास गरिएको एनएमबी ब्याङ्क संचालक समितिका अध्यक्ष मनोज गोयलले बताउनुभयो। जुम्लाको सदरमुकाम खलंगामा निजी क्षेत्रको पहलमा 10 दिने प्रादेशिक कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक महोत्सव शुरू भएको छ। उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि संचालित महोत्सवले स्थानीय उत्पादन, संस्कृति र पर्यटन परिवर्तन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरी चन्द्र देवकोटाले महोत्सवबाट कर्णालीको कृषि, पर्यटन र सांस्कृतिक सम्पदाको प्रचार प्रसार गर्नुका साथै औद्योगिक विकासमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास गरिएको बताउनुभयो। विभिन्न 25 वटा कक्ष रहेको महोत्सवमा महोत्सवको मुख्य उद्देश्य जुम्ला र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि लगानीका अवसर पहिचान गर्नु र स्थानीय एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु रहेको छ। नवलप्रासीको होप्सेकोट गाउँपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम शुरू भएको छ। कार्यक्रम अन्तर्गत पालिकाका 40 उत्कृष्ट उद्यमीहरू छनौट भएका छन्। उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, होप्सेकोट गाउँपालिका र दायित्व नामक संस्थाको सहकार्यमा संचालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम अन्तर्गत त्यहाँका 40 जना उत्कृष्ट उद्यमीहरू छनौट भएका हुन्। छनौट भएका 40 उद्यमी मध्ये आगामी चरणमा उत्कृष्ट 20 जनालाई सुदृढीकरण तालिम प्रदान गरिनेछ। पर्साको ठोरी क्षेत्रमा हुलाकी सड़क विस्तार भएसँगै ठूला लगानीका होटलहरू खुल्न थालेका छन्। ठोरीमा एक वर्ष अगाडि 8 करोड़ रूपियाँ लगानीमा ठोरी जंगल रिसोर्ट सञ्चालनमा आएको छ भने हाल ठोरीकै सुवर्णपुर मकर डाँडामा स्विमिङ पूल सहितको भव्य होटल सञ्चालनमा ल्याउने तयारी भएको छ। युवा व्यवसायी विक्रम बमजनको लगानीमा निर्माणाधीन ओम्बी सुवर्णपुर स्विमिङ पूल एण्ड होटल यही वैशाख 19 गते शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।
अब खेल समाचार।
अन्तिम समयको गोलमा लीग लिडर प्लानिङ बोइज युनाइटेडले शहीद स्मारक डिभिजन लीगमा ब्रिगन युनाइटेड विरूद्ध 1-0 कठिन जित दर्ता गरेको छ। जीसँगै 8 खेलमा 22 अङ्क जोडीको प्लानिङ बोइजले शीर्ष स्थानमा 4 अङ्क अग्रता लिएको छ। प्लानिङलाई श्री भगवती क्लबले 18 अङ्कका साथ पछ्याइरहेको छ। यता हार बिहोरीको बिरगंज 8 खेलबाट 12 अङ्कका साथ तेस्रो स्थानमा कायम छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा खेल गोल रहित बराबरीतर्फ उन्मुख भएको थियो, तर इन्जुरी समयमा फागुराम चौधरीले प्लान्टी मार्फत गोल गर्दै प्लानिङ बोइजलाई स्पष्ट 3 अङ्क दिलाए। जय नेपाल स्पोर्ट धादिङको आयोजनामा बागमती प्रदेश स्तरीय तेकान्दो प्रतियोगिता हुने भएको छ। नेपाल तेकान्दो संघ धादिङ तथा अन्तर्राष्ट्रिय धादिङ समाजको सह आयोजनामा हुने प्रतियोगिता वैशाख 25 गतेदेखि 27 गतेसम्म धादिङ बेबीसी स्थित कवर हलमा हुनेछ। प्रतियोगितामा 1200 खेलाड़ीले सहभागिता जनाउने आयोजकको अनुमान छ। प्रतियोगिताको शीर्ष 3 टोलीलाई क्रमशः 1,65,000-35,000 रुपियाँ प्रदान गरिनेछ। त्यस्तै उत्कृष्ट महिला र पुरुष खेलाड़ीले जनै 10,000 पाउने आयोजक जय नेपाल स्पोर्ट क्लबका अध्यक्ष अनिश अधिकारीले जानकारी दिनुभयो। डी कोर क्याम्प सिनियर अभ्यास म्याचमा नेपाल निलोरे नेपाल हरियोलाई 64 रनले हराएको छ। जितको लागि 223 रनको लक्ष्य पछ्याएको नेपाल हरियो 40.2 ओभरमा सम्पूर्ण विकेट गुमाउँदै 158 रनमा समेटियो। यसअघि तल्लो मुनपानी मैदानमा नेपाल निलोले टस जित्दै पहिले ब्याटिङ गर्यो। निर्धारित 45 ओभरको खेलमा 9 विकेट गुमाउँदै 229 रनको योगफल खडा गर्यो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेश लगायत देशका पहाड़ी भागका थोरै स्थानहरू तथा बाँकी भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै हिमाली भागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना पनि रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25.8 डिग्री सेल्सियस, न्यूनतम 12.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस। दिपालको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक।